आइए हम शुरू करते हैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। सही बुखारी किताबुल ईमान हदीस नंबर 27। लाइव ऑनलाइन ट्यूसडे क्लास। नहमदुहू व नुसल्ली अला रसूलिल करीम अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम रब्बि श्रह ली सदरी वयस्सिर ली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अल्लाहुम्मा अरिनल हक़्क़ हक़्क़ वरज़ुक़ना इत्तिबाअ व अरिनल बातिल बातिल वरज़ुक़ना इज्तिनाबा। आमीन या रब्बल आलमीन। अल्हम्दुलिल्लाह हम लोग किताबुल ईमान पढ़ रहे हैं और इसमें साबित किया गया है कि ईमान किन किन बातों का नाम है या ईमान में क्या क्या शामिल है। अल्हम्दुलिल्लाह और इमाम बुखारी इसके लिए तमाम दलाइल हदीस से लाए हैं और सहाबा के अकवाल से भी और ताबेइन और तबे ताबेइन के अमल से भी। बाब का नाम है इज़ा लम यकुन अल इस्लामु अलल हकीकती, जब हकीकी इस्लाम पर कोई ना हो बल्कि महज ज़ाहिर तौर पर मुसलमान बन गया हो या कत्ल के खौफ से, तो लुगवी हैसियत से उस पर मुसलमान का इतलाक दुरुस्त है, इसको मुसलमान ही कहा जाएगा। जैसे कि अल्लाह ताला फरमाता है قالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا، कि जैसा अल्लाह ताला ने फरमाया कि जब देहातियों ने कहा कि हम ईमान ले आए, आप कह दीजिए कि तुम ईमान नहीं लाए बल्कि ये कहो कि ज़ाहिर तौर पर मुसलमान हो गए यानी इस्लाम ले आए हैं। लेकिन ईमान हकीकतन हासिल हो तो वो अल्लाह ताला के इस इरशाद के मुताबिक कि इन दीन इन दिल्लाहिल इस्लाम, कि बेशक दीन अल्लाह के नज़दीक सिर्फ इस्लाम ही है, तो वो एक ही ईमानों में शामिल होगा। जो शख्स इस्लाम के सिवा कोई और दीन तलाश करेगा तो उसका दीन काबिल कबूल ना होगा या उससे कबूल नहीं किया जाएगा। हमसे अबुल यमान ने बयान किया, वो कहते हैं कि हमें शोएब ने जोहरी से खबर दी, उन्हें आमिर बिन साद बिन अबी वक़ास ने अपने वालिद साद से सुनकर यह खबर दी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने चंद लोगों को कुछ अतिया दिया और साद रदी अल्लाह अन्हु वहाँ मौजूद थे। वो कहते कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनमें से एक शख्स को कुछ ना दिया, हालांकि वो उनमें मुझे सबसे ज़्यादा पसंद था। मैंने कहा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने फलां को कुछ ना दिया, मैं उसे मोमिन गुमान करता हूँ। आपने फरमाया मोमिन या मुसलमान। मैं थोड़ी देर चुप रहकर फिर पहली बात दोहराने लगा। आपने दोबारा फिर वही जवाब दिया। फिर आपने फरमाया कि ऐ साद, बावजूद है कि एक शख्स मुझे ज़्यादा अजीज़ है, फिर भी मैं उसे नज़रअंदाज करके किसी और दूसरे को इस खौफ की वजह से ये माल देता हूँ कि वह अपनी कमज़ोरी की वजह से इस्लाम से फिर जाए और अल्लाह उसे आग में औंधा डाल दे। सुभानअल्लाह। यानी बाज़ोकात सुभानअल्लाह से ये भी पता चलता है कि यानी रसूल अकरम का एक मामला यहाँ बताया गया है और साद बिन अबी वक़ास आपके रिश्तेदार भी थे असल में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के। तो रसूल अकरम ने एक दफ़ा माल गनीमत से कुछ हिस्सा किसी को दिया ऐसे शख्स को, और जो दूसरा साथी उसके साथ था उसको कुछ ना दिया। तो साद बिन अबी वक़ास ने कहा कि या रसूलुल्लाह फ़लाँ फ़लाँ जो आदमी है वो तो मैं उसको ज़्यादा मुस्तहिक समझता हूँ, उसको दे देना चाहिए था आपने, मैं तो उसको मोमिन समझता हूँ। तो आपने फरमाया कि मुसलमान या मोमिन, दो बार आपने सवाल किया। तो इससे यानी यहाँ इमाम बुखारी ये फ़र्क साबित करना चाहते हैं कि मोमिन अलग होता है मुसलमान अलग होता है। मुसलमान वो होता है जो अल्लाह को मानता है और उसको अगर उसने ज़बान से कलमे का इकरार कर लिया तो उसको मुसलमान माना जाएगा। वो दिल में चाहे जो कुछ भी छुपाए हुए हो, वो जिंदीक हो या मुनाफिक हो या जो भी कुछ हो, नाफरमान हो, अल्लाह ताला का फासिक हो, लेकिन ज़ुबान से उसने इस्लाम का इकरार किया तो उसको इस्लाम को मानने वाला ही समझा जाएगा। लेकिन मोमिन कौन होता है? जो अल्लाह की मानता है। तो अल्लाह को मानना और अल्लाह की मानने में बहुत फ़र्क है। अल्लाह को मानने वाले बहुत सारे लोग हैं लेकिन मुनाफरमानियाँ भी करते हैं अल्लाह ताला की, और कुछ मुनाफिक भी हैं जो ज़ुबान से तो इकरार कर लेते हैं एक अल्लाह की वहदानियत का लेकिन दिल से नहीं मानते, तो वो लोग मुनाफिक होते हैं। और ज़िंदगी उसको कहा जाता है जो अपने पुराने दीन पर ही कायम हो लेकिन ज़ुबान से इस्लाम का इकरार कर लिया। जैसे कि बहुत सारे जो आतिश परस्त लोग थे पुराने उस ज़माने के, जो फ़ारसी लोग थे, ईरानी, यानी पूरा एक खुरासान का इलाका था, जिसमें खुरासान के कुछ लोग थे जो सिर्फ़ और सिर्फ ज़ुबान से ईमान लाए थे क्योंकि इस्लाम वहाँ तक पहुँच गया था और मुसलमानों ने कॉन्कर्ट कर लिया था पूरे खुरासान को, लेकिन ईमान उनके दिलों तक नहीं पहुंचा था। वो पहले से ही अपने पुराने दीन पर ही कायम थे और उसी को प्रमोट करते थे। तो ऐसे लोगों को ज़िंदीक कहा जाता है। ज़ाई नून दाल या दो नुक्ते वाला काफ़, ज़िंदीक। تو بہرحال جس نے کلمے کا اقرار کر لیا تو اس کو پوری فیسلٹیز مسلمانوں کی سی حاصل ہوگی، اور بعض وقت بظاہر ہم کو کچھ چیز جو سمجھ میں آتی ہے اوپر سے اندر سے وہ نہیں ہوتی، جیسے کہ یہاں پر ہم کو معاملہ دکھائی دیتا ہے کہ ایک شخص کو ہم زیادہ مستحق سمجھتے ہیں، لیکن دوسرا شخص چونکہ اس کے دل میں کمزور ایمان ہوتا ہے تو اس کو بچا اس کے اس کمزور ایمان سے اس کو باہر نکالنے کے لیے تاکہ اس کا ایمان مضبوط ہو، اس لیے ہم اس کو کچھ دیتے دلاتے ہیں تاکہ وہ اسلام کے تعلق سے یعنی اچھی اس کے دل میں سوچ رہے اور پھر وہ اسلام سے نہ پھرے تاکہ آگ سے وہ بچ جائے۔ تو بعض وقت اگر کسی اور کو کچھ فیسلٹیز مل گئی، کچھ مراعات مل گئی، کچھ کسی نے ان کو زیادہ دے دیا دلا دیا، تو کبھی اس پر دل شکست اور غمگین نہیں ہونا چاہیے، کیونکہ ہو سکتا ہے اس کو اس لیے دیا جا رہا ہو دوسرے والے کو تاکہ اس کا ایمان بچ جائے، ورنہ ہو سکتا وہ کم یعنی سوری تکلیف کی وجہ سے اور اپنی کمائیگی کی وجہ سے ایسا نہ ہو کہ وہ اسلام کو ہی چھوڑ دے، تو اس کو آگ سے بچانے کے لیے کم از کم سپورٹ کر دینا چاہیے۔ تو یہاں پر اس حدیث سے ہم کو یہ بات معلوم ہوئی کہ بظاہر ہمیں جو چیز نظر آتی ہے کسی انسانوں میں کہ ہم کو مستحق نظر آتے ہیں کوئی دوسرے لوگ، لیکن ان کے بجائے ہم کسی اور کو دے دیتے ہیں جو اتنے زیادہ مستحق نہیں ہوتے، لیکن ان کو ان کے ایمان کو بچانے کے لیے دیا جاتا ہے، اور یہ ایک لیڈر کی ذمہ داری ہوتی ہے کہ وہ لوگوں کا مزاج سمجھتا ہے اگر تو پھر وہ ان کو اس حساب سے ڈیل کرے گا۔ اور الحمدللہ رسول اکرم صلی اللہ علیہ وسلم بہترین کوالٹیز کے مالک تھے، الحمدللہ آپ لوگوں کے یعنی نبض شناس تھے، لوگوں کو پہچانتے تھے، اسی لیے جو نان مسلم تھنک ٹینک ہے وہ کہتا ہے کہ صرف 23 سال کے عرصے میں، کیونکہ وہ لوگ تو اسلام کو نہیں مانتے تھے، تو وہ کہتے کہ 23 سال کے عرصے میں ایک نیا دین کیسے اتنا اس قدر تیزی سے پھیل سکتا ہے اور پوری دنیا پر چھا سکتا ہے، کیسے 23 ایئرس کے عرصے میں پورا نقشہ ہی چینج ہو گیا عرب کا، سب شرک کا خاتمہ ہوا، توحید پرستی عام ہوئی الحمدللہ، لڑکیوں کو زندہ دفن کرنا ختم ہوا، جہالت ختم ہوئی، رسم و رواج ختم ہوئے، سب کچھ بالکل ڈفرنٹ سیناریو نظر آتا ہے الحمدللہ 23 سال کے عرصے میں۔ تو اتنا کامیاب انقلاب تو کہیں پر بھی کبھی برپا نہیں ہوا، تو کیوں؟ کیونکہ اسلام اللہ کے نزدیک دین صرف اسلام ہے، تو اللہ کی مدد شامل حال تھی الحمدللہ۔ تو یہ رسول اکرم صلی اللہ علیہ وسلم کی جو ایکچولی کوالٹی تھی کہ صحیح لوگوں کو صحیح جگہ رکھنا، اس کی وجہ سے ہم دیکھتے ہیں کہ جو کام بہت عرصے میں ہو سکتا تھا وہ تھوڑے عرصے میں ہو گیا الحمدللہ۔ تو رسول اکرم صلی اللہ علیہ وسلم نے اتنا بہترین کام کیا، کارنامہ انجام دیا اللہ تعالیٰ کی مدد سے کہ 23 سال کے عرصے میں عرب کی حالت ہی بدل گئی۔ تو اس میں اصل میں بنو اسد کے کچھ بدویوں کا ذکر ہے جو مدینہ میں آ کر اپنے اسلام کا اظہار احسان جتا کر رہے تھے، تو اللہ نے بتایا کہ یہ ایمان یعنی ایکچولی جو تمہارا ایمان کا تم جو احسان جتا رہے ہو تو یہ ایمان ہے ہی نہیں، ابھی تو تم صرف اسلام قبول کیے ہو، تم نے ابھی ایمان تو تمہارے دلوں میں پہنچا ہی نہیں ہے۔ اور سعد رضی اللہ نے اس شخص کے بارے میں قسم کھا کر مومن ہونے کا بیان دیا تھا، اس پر آپ نے تنبیہ فرمائی کہ ایمان دل کا فعل ہے، کسی کو کسی کے باطن کی کیا خبر، ظاہری طور پر مسلمان ہونے کا حکم لگا سکتے ہو، یعنی ہم کسی کے بارے میں نہیں کہہ سکتے کہ ہاں وہ سچا اور پکا مومن ہے، وہ فلاں شخص جنتی ہے، یا بہت سے لوگوں کی عادت ہے کہ سیدھا جنت میں چلے گئے بیچارے اتنے نیک تھے، ایسا کہہ ہی نہیں سکتے ہم، آپ کو کیا غیب کی خبر ہے کہ واقعی میں وہ جنت میں گئے ہیں، اور کسی کے بھی تقوی کا حال ہم کسی جان ہی نہیں سکتے۔ تو ایمان دل کا فعل ہے، آپ کسی کے مومن ہونے کے بارے میں اس قدر قسم کھا کر نہیں کہہ سکتے۔ اور یہاں پر اس باب میں امام بخاری اس حدیث کو لا کر اصل یہ بتانا چاہتے ہیں کہ اسلام وہی قبول ہے جو دل سے ہو، یعنی صرف زبان سے اقرار تو منافقوں نے بھی کیا تھا لیکن دل سے وہ اقرار نہ کر سکے تھے، لہٰذا ایمان وہی قابل قبول ہے جو دل سے ہوگا اور پھر زبان سے اظہار ہو، لیکن ظاہری طور پر دنیا میں جو اسلام ہوگا وہ آپ کے لیے فائدہ مند ہے، کیونکہ آپ مسلمان ہونے کی حیثیت سے آپ کو اسلام کے سارے جو بینیفٹس ہیں جو فائدے ہیں وہ حاصل ہوں گے۔ اور یہاں پر امام بخاری یہ ثابت کرنا چاہ رہے کہ ایمان اور اسلام شرعی حیثیت میں دونوں ملے ہوئے ہیں، ثابت ہیں ایک دوسرے کے ساتھ، اور یہ ان کی مجتہدانہ بصیرت تھی اصل میں، اور جو اللہ نے آپ کی فطرت میں ودیت فرمائی تھی، امام بخاری کو اللہ تعالیٰ نے ایک ایسی ذہانت دی تھی۔ تو یہاں پر امام بخاری یہ بھی ثابت کرنا چاہیں کہ ایمان اور اسلام ایک دوسرے کے ساتھ جڑے ہوئے ہیں، اور ایمان وہی قابل قبول ہوگا جو دل سے ہوگا اور پھر بعد میں زبان سے اس کا اظہار ہوگا، لیکن پہلے دل میں ضروری ہے اس کی تصدیق کرنا، اور کسی کے بارے میں ہم کوئی اندازہ نہیں لگا سکتے کیونکہ اس کے دل کا حال اللہ تعالیٰ جانتا ہے، ہم نہیں جانتے ہیں، لہٰذا کسی کے بارے میں ایسا فیصلہ دینا یا فیصلہ کرنا جس کا اللہ تعالیٰ کو علم ہے اور ہم نہیں جانتے تو ایسا نہیں کرنا چاہیے، یہ جائز اور درست نہیں ہے۔ तो इसलिए हम लोग जो फतवे लगाते हैं ना कि फ़लाँ दोज़खी है, फ़लाँ जन्नती है, ऐसा तो बिल्कुल भी नहीं कह सकते। आपको याद होगा उस्मान बिन मज़ऊन रज़ी अल्लाह अन्हु पहले सहाबी थे मदीना में जिनकी वफ़ात हुई, और इंतहाई नेक और मुत्तकी थे, इंतहाई नेक। हफ्सा रज़ी अल्लाह अन्हा के मामू थे, यानी अब्दुल्ला बिन उमर के मामू थे। तो उनके बारे में आता है कि जब उनकी वफ़ात हुई और उनकी जो मवाक़ात हुई थी अंसार के घराने से जिनकी जो सहाबियाँ थीं, एक अंसारी खातून, तो उन्होंने कह दिया कि उस्मान बिन मज़ऊन तो जन्नती हैं। तो रसूल अकरम ने कहा कि अच्छा, तुम्हें कैसे ख़बर कि जन्नती हैं? तो एकदम वो घबरा गए और कहने लगे कि या रसूलुल्लाह, मैं तो इसलिए कह रही हूँ कि जो मैंने ज़ाहिर में देखा है उनका, कि नहीं बहुत नेक और सब, अगर ये जन्नती नहीं होंगे तो कौन जन्नती होगा? तो कहा कि मैं भी अपने बारे में नहीं डिसाइड कर सकता कि मैं जन्नती हूँ, यानी रसूलुल्लाह ने ये फरमाया। तो यानी किसी को हम ऐसे डायरेक्ट नहीं कह सकते कि फ़लाँ जन्नती हैं। हाँ, अल्लाह हमको उम्मीद है कि अल्लाह ताला उनको जन्नत में दाखिल करेगा अपनी रहमत से, क्योंकि कोई भी इंसान उसके पास इतने ऐसे आमाल नहीं है जिसकी वजह से वो जन्नत में दाखिल हो सके। ये तो अल्लाह ताला का फजल व करम होगा, उसकी रहमत होगी, उसका अफ़ो व दरगुजर होगा कि वो अपने बंदों को जन्नत में दाखिल फरमाएगा। तो बिला वजह ऐसा खुद जजमेंटल नहीं बन जाना चाहिए, जज नहीं करना चाहिए किसी को किसी के भी बारे में। इस्लाम फैलाना भी इस्लाम में, सलाम फैलाना भी इस्लाम में दाखिल है। इफ़्शा उस्सलामी मिनल इस्लाम। अम्मा ने कहा कि जिसने तीन चीज़ों को जमा कर लिया उसने सारा ईमान हासिल कर लिया। अपने नफ्स से इंसाफ करना, सलाम को आलम में फैलाना, और तंग दस्ती के बावजूद अल्लाह की राह में खर्च करना। ये किसी ताबई का कौल है, और हो सकता है सहाबी भी हो, क्योंकि यहाँ पर रज़ी अल्लाह अन्हु लिखा हुआ है, लिहाजा बाज़ हो सकता है सहाबी और बाज़ कहते हैं ताबई हो। हमसे क़ुतैबा ने बयान किया, उन्होंने कहा कि हमसे लैस ने, और उनसे यजीद बिन अबी हबीब ने, और उन्होंने अबुल खैर से, और उन्होंने अब्दुल्ला बिन अम्र रज़ी अल्लाह अन्हु से कि एक आदमी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा, कौन सा इस्लाम बेहतर है? अय्युल इस्लामी खैर? क़ाल तुतइमु अत्तआम व तक़्रअु अस्सलाम अला मन अर्रफ़्ता व मन लम तअरिफ़। कि कौन सा इस्लाम बेहतर है? तो आपने फरमाया कि तू खाना खिलाए और हर शख्स को सलाम करे, ख्वाह उसको तू जानता हो या ना जानता हो। सुभान अल्लाह, हम में से करेगा कोई ऐसा? हम तो सिर्फ जानने वालों को सलाम करते हैं, है कि नहीं? आप ख़ुद बताइए कि हम में से कितने लोग ऐसे हैं जो अपने से, जिनको पहचान नहीं है उनको भी सलाम करते हों? और अगर आपने किसी को सलाम कर दिया, मेरे साथ दो तीन दफ़ा ऐसा हुआ कि जब सऊदी अरब में बिल्कुल शुरू शुरू में आए थे, तो यहाँ पर तो हर खातून जब हम वेटिंग रूम में कहीं बैठे हैं, क्लिनिक में या एयरपोर्ट पर, कहीं पर भी तो सलाम करते थे एक दूसरे को। तो अल्हम्दुलिल्लाह इतनी अच्छी आदत थी तो हमने भी सीख ली। अब जब छुट्टी गए तो वहाँ पर ऐसे ही लोगों को, अजनबी लोगों को भी जो ख़वातीन थी आसपास बैठी हुई, तो उनको सलाम करने लगे। तो कुछ ने तो, किसी ने तो कपड़ा हटाने की कोशिश की मुझसे कि मैंने पहचाना नहीं, कुछ ने कहा, हैरत से पलट कर देखने लगे कि अच्छा, किसी ने तो ये तक कह दिया कि क्यों सलाम कर रहे हैं, ला हौला वला क़ुव्वत इल्ला बिल्लाह। यानी इस बहुत ही तजुर्बा गलत रहा असल में, बहुत कम लोग होंगे जिन्होंने जवाब दिया, ज़्यादातर लोगों ने हैरत का ही इजहार किया। जी बिल्कुल, तो क्योंकि हमने सलाम को आम करना छोड़ दिया है ना। तो इमाम बुखारी के यहाँ पर असल में जो मिर्जिया फ़िरक़े को रद्द किया गया है कि इस्लाम में मामूली से जो आमाल सालेहा है वो भी ईमान में दाखिल है। तो यहाँ इस्लाम और ईमान एक ही चीज़ है असल में ना। तो अय्युल इस्लाम खैर, सबसे बेहतर इस्लाम यानी ईमान कौन सा है? तो कहा गया कि तुतइमु अत्तआम व अफ़्शउस सलाम अला मन अर्रफ़्ता व मन लम तअरिफ़। कि लोगों को खाना खिलाना और सलाम करना जिनको तुम जानते हो, जिनको तुम नहीं भी जानते, तो उसको ईमान में शुमार किया गया क्योंकि ये अमल सालेहा है। तो यहाँ पर मिर्जिया फ़िरके का रद्द हुआ, खाना खिलाना और मुसलमान को सलाम करना ये ईमान को मज़बूत करता है, और हकीकी इस्लाम यही है। इन आमल सालेहा के कम और बेश होने पर ईमान की कमी और बेशी का इन्हिसार है, इन्हें डिपेंड करता है हमारा ईमान भी इन आमल सालेहा की वजह से। तो अपने नफ्स का हम जायज़ा लें, और हुकूकुल्लाह और हुकूकुल इबाद के बारे में हम मुहासबा करें अपना, कि हम पर अल्लाह ताला की कितनी इनायतें हैं, क्या हम अल्लाह ताला की अताअत भी करते हैं? वैसी कहीं हम अल्लाह ताला की अताअत और इबादत में कोताही तो नहीं करते? और अल्लाह ताला की अताअत और इताअत में कोताही करना, कमी बेशी करना, ये भी दरअसल हमारा अपने साथ ही ज़्यादती करना होगा। तो हर हाल में हमको इंसाफ को मद्देनज़र रखना ज़रूरी है, और जो चीज़ें कुफ्र की तरफ ले जाती हैं उससे बचना ज़रूरी है, और जो चीज़ें इस्लाम की तरफ लेकर जाती हैं जी बिल्कुल। फिर यहाँ पर नाशुक्री की बात आ रही है। अगली हदीस बहुत इम्पॉर्टेंट है। ये जो पिछली हदीस गुजरी ना खाना खिलाने की और सलाम की, तो हमने पिछले दफ़ा जो हमारा कोर्स हुआ था, जब दावा सेंटर में पहला कोर्स हुआ और सेकंड टाइम अगरास में हुआ था ये कोर्स, तो ये दोनों जगह ये होमवर्क दिया गया था कि असल में एक और हदीस आएगी आगे कि वो काम दरअसल जो ईमान और जन्नत में ले जाने वाले काम हैं कि लोगों को खाना खिलाना, सलाम को आम करना और रात में उठकर उस वक्त नमाज़ पढ़ना जब सारे लोग सो रहे हों, तो तुम सलामती के साथ जन्नत में दाखिल हो जाओगे। इसको हदीस सलाम भी कहते हैं क्योंकि इसको सलाम की के ही बारे में हदीस है। इसको अब्दुल्ला बिन सलाम ने रिवायत किया है जो यहूदियों के बड़े आलिम थे, मुसलमान हो गए थे, और इसमें सलामती के साथ जन्नत में दाखिले का जिक्र है, तो इसको हदीस सलाम कहते हैं। तो ये होमवर्क हमने दिए थे कि चाहे आप जिनको जानते हो चाहे ना जानते हो, जिनसे आपकी नाराज़गी चल रही हो चाहे आप राज़ी हो, जो भी हो, तो ये पूरे हफ्ते में किसी को स्पेशली बग़ैर किसी यानी कोई मकसद के, यानी कोई आपको दुनियावी फ़ायदा उससे हासिल ना हो रहा हो, सिर्फ अल्लाह की खातिर आप खाना खिला दें अपने हाथों से बनाकर। और वैसे भी जो हम पढ़ते हैं सूरह दहर में है गालिबन, जी हाँ, इन्नम नुतइमुकुम लिवजहिल्लाहि ला नुरीदु मिनकुम जज़ाअन वला शुकूरा इन्ना नखाफु मिन रब्बिकुम यौमन अबूसन कमतरीरा, कि हम तो तुमको ये खाना इसलिए खिला रहे हैं कि हम तुमसे ना कोई शुक्रिया चाहते हैं ना कोई जज़ा चाहते हैं, कोई बदला चाहते हैं। हम तो उस दिन से डरते हैं जो आखिरत का दिन इतना ख़तरनाक होगा, जो यानी बिल्कुल ही अजीब से चेहरे हो जाएंगे, बिगड़ जाएंगे चेहरे, उस दिन चेहरे ही बिगड़ जाएंगे, तो हम उस दिन के डर से तुमको खाना खिला रहे हैं। तो अगर आप लोग ये होमवर्क लेना चाहते हो तो ले लेंगे। इस दफ़ा कोई रिटर्न होमवर्क नहीं रहेगा आपको, बल्कि प्रैक्टिकल होमवर्क रहेगा। बेहतर है ऐसे लोगों को खाना खिलाएं जिनसे हो सकता है कभी आप हर्ट हुए हों, ये तकलीफ़ पहुँची ना भी पहुँची हो, यानी एक ये जन्नत में जाने वाले काम हैं और इस्लाम और ईमान को ज़ाहिर करते हैं आपके, और हम में से हर कोई चाहेगा कि हम अपने ईमान को बढ़ाएं। तो लिहाजा और बग़ैर शुक्रिया की नीयत से, जैसे जब हमेशा मैं वो लेती हूँ सूरह दहर की तफसीर, उसमें मैं ज़रूर ये कहती हूँ कि हम कभी ऐसा करें कि स्पेशल खाना बनाएं, उसको पैक करवाएं। अल्हम्दुलिल्लाह आजकल तो डिस्पोजेबल बहुत अच्छे अवेलेबल हैं, और पैक करके किसी गरीब बस्ती में जाकर अच्छा खाना, अच्छी बिरयानी, जिसको आप अच्छा समझते हो अपनी नज़रों में, तो अच्छी तरह से खूबसूरत पैकिंग के साथ जाकर कहीं पर भी रोड्स पर बैठे हुए फ़कीर हैं या फिर मोहताज मिस्किन है या फिर ऐसी स्लम एरियाज़ में जहाँ पर जिनको बहुत अच्छा खाना ना मिलता, या फिर ऐसे सफ़ेद पोश लोग जिनके यहाँ हफ्ता हफ्ता भर गोश्त नहीं आता है क्योंकि गोश्त इतना महंगा हो गया है, या किसी कोई तो घर में कहा जाता है कि गोश्त बनाते ही नहीं, वो लोग कुर्बानी के वक्त ही जब फ्री में गोश्त आता है तो खाते हैं क्योंकि इतना महंगा गोश्त है, लेकिन वो लोग इतने इज्जतदार हैं कि मांगते भी नहीं है किसी से अल्हम्दुलिल्लाह, और फ़कीर भी नहीं बनते वो लोग। तो ऐसे लोगों को स्पेशल पैक करके खाना पहुँचाएं अपने हाथ से बनाकर, देखिएगा उसकी खुशी कितनी अलग होती है, और ये जन्नत में ले जाने वाले काम हैं, सुभान अल्लाह। और हम तुमसे कोई शुक्रिया और बदला नहीं चाहते, हमारा उनका कोई लेन देन ही नहीं है, हमारी उनसे कोई मुलाकात ही नहीं होगी कि हम उनसे शुक्रिया की तवक्को रखें। तो ये ज़रूर करिएगा अल्लाह ने चाहा तो, अगर यहाँ नहीं पॉसिबल है तो जब अपनी इतनी छुट्टी अपने को ममालिक जाएँ तो तब वहाँ करें, जो वहाँ हैं वो लोग करेंगे, यहाँ पर भी ऐसे कैंप्स हैं बहुत सारे, तो वहाँ खाना भिजवा दें। जी इंडिया में तो बहुत ज़रूरत है इस बात की, खुद हमारे अतराफ में कई लोग ऐसे हैं जो सब्जियां ही खाकर गुजारा करते हैं, जिनके पास खाने के लिए गोश्त के लिए पैसे नहीं हैं, और वो इतने सफ़ेद पोश हैं कि वो किसी से मांग भी नहीं सकते, इतने इज्जतदार लोग हैं। तो अगली हदीस जो आ रही है, ज़रा दिल थाम कर बैठिएगा, हमारे ही बारे में है। हम देखते हैं और अपना जायज़ा लें कि हम में से कौन इससे बच सकता है नाशुक्री से। बाबू कुफरान अशीरी व कुफरिन दूना कुफरिन, शौहर की नाशुक्री के बयान में और एक कुफर का अपने दर्जे में दूसरे कुफर से कम होने का बयान। इस बारे में वो हदीस जिसे अबू सईद खुदरी ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से रिवायत किया है, इस हदीस को हमसे अब्दुल्लाह बिन मुस्लिमा ने बयान किया, वो इमाम मालिक से, वो जैद बिन असलम से, वत्ता बिन यसार से, और वो अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु से नकल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे दोज़ख दिखलाई गई तो उसमें ज़्यादातर औरतें थीं, अल्लाह ताला रहम फरमाए, अल्लाह ताला हमको इससे महफूज रखे, जो कुफ्र करती हैं। कहा गया, क्या वो अल्लाह के साथ कुफ्र करती हैं? آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ شوہر کی ناشکری کرتی ہیں اور احسان کی ناشکری کرتی ہیں، اگر تم عمر بھر ان میں سے کسی کے ساتھ احسان کرتے رہو پھر تمہاری طرف سے کبھی کوئی ان کے خیال میں ناگواری کی بات ہو جائے تو فوراً کہہ اٹھے گی کہ میں نے کبھی بھی تجھ سے کوئی بھلائی نہیں دیکھی۔ لا حول ولا قوۃ الا باللہ۔ شوہر کی ناشکری دراصل کفر میں داخل ہے، ٹھیک ہے، اور ناشکری ایمان کے منافی ہے، کیونکہ ہم ابھی جو باب پڑھ رہے ہیں اصل میں ہم ایمان کو گھٹنے اور بڑھنے والی باتیں پڑھ رہے ہیں نا، کن چیزوں سے ایمان بڑھ جاتا ہے اور کن چیزوں سے ایمان گھٹ جاتا ہے۔ تو جو اللہ تعالیٰ کی نافرمانی والے کام ہیں اس سے بھی ایمان گھٹتا ہے۔ تو امام المحدثین یہاں پر کہتے ہیں اور وہ چاہتے ہیں کہ ہم یہ بات سمجھیں کہ کفر دو طرح کا ہوتا ہے، ایک تو کفر حقیقی ہے جس کی وجہ سے آدمی اسلام سے ہی نکل جاتا ہے نا، اور دوسرا بعض گناہوں کے ارتکاب پر بھی کفر کا لفظ بولا گیا ہے، لیکن یہ وہ کفر نہیں ہے جو انسان کو سیدھا ہی بس ہمیشہ جہنم میں پہنچا دے، بلکہ یہ حقیقی کفر سے کم تر درجے کا کفر ہے۔ دوسری حدیث میں بات یہ آتی ہے کہ آپ نے عورتوں کو صدقہ کرنے کا حکم دیا اور فرمایا کہ میں نے دوزخ میں زیادہ تر تم کو دیکھا ہے۔ انہوں نے پوچھا کیوں یا رسول اللہ؟ آپ نے فرمایا کہ تم لعنت بہت کرتی ہو اور شوہر کی ناشکری کرتی ہو۔ تو وہ حدیث بڑی لمبی ہے، وہ بھی بخاری کتاب الکسوف میں ہے، یہاں استدلال کے لیے امام بخاری نے اس کا ایک ٹکڑا ذکر فرمایا ہے۔ اور امام قسطلانی کہتے ہیں یعنی اس حدیث کے تحت ضروری ہوا کہ سردار اپنے ماتحتوں کو واعظ اور نصیحت کرے اور نیکی کے لیے ان کو رغبت دلائے، اور یہ بھی بات ثابت ہوئی اس حدیث سے کہ شاگرد اگر استاد کی بات پورے طور پر نہ سمجھ پائے تو استاد سے دوبارہ پوچھ لے، اور حدیث سے ناشکری پر بھی کفر کا اطلاق ثابت ہوا۔ اور یہ بھی معلوم ہوا کہ گناہ سے ایمان گھٹ جاتا ہے، اس لیے کہ گناہ کو بھی کفر قرار دیا گیا ہے، لیکن یہ وہ کفر نہیں ہے جس کے ارتکاب سے دوزخ میں ہمیشہ رہنا لازم آتا ہے۔ اس حدیث سے یہ بھی ثابت ہوتا ہے کہ خواتین کا ایمان جیسے ناشکری شوہر کی ناشکری سے گھٹ جاتا ہے، ویسے ہی ان کی شکر گزاری سے بڑھ بھی جاتا ہے، اور یہ بھی ثابت ہوا کہ اعمال ایمان میں داخل ہیں۔ تو یہاں پر ہم دیکھتے ہیں کہ تو یہاں پر وہ کفر مراد نہیں ہے جو انسان کو ہمیشہ کے لیے جہنم کا مستحق بنا دے، بلکہ یہاں پر وہ کفر ہے جو چھوٹا کفر ہے۔ تو ایک کفر تو وہ ہوتا ہے جس میں انسان اللہ تعالیٰ ہی کو نہیں مانتا ہے، اللہ کے وجود کا انکار کر دیتا ہے، یا قرآن میں زیادہ تر ایسے ہی کافروں سے خطاب کیا گیا ہے، اور ایک کفر وہ ہے جو گناہوں کی وجہ سے ہوتا ہے۔ جیسے یہاں پر کہا گیا، اس حدیث میں بتایا گیا، تو اسی لیے جو ایمان کی تعریف یا ڈیفینیشن بتائی گئی ہے کہ تصدیق بالقلب عمل بالجوارح، کہ دل سے تصدیق کرنا بھی ضروری ہے اور اعمال سے اس کا ثبوت دینا بھی ضروری ہے اور زبان سے اس کا اظہار بھی ضروری ہے۔ تو اب آپ مجھے بتائیے کہ کیا ناشکری ہوتی ہے عورتوں میں، یا کیا ان کا رویہ ہوتا ہے، کیوں کہا گیا ہے کہ یعنی تم صدقہ خیرات زیادہ کرو کیونکہ تم لعنت بہت کرتی ہو، یعنی بلا وجہ دوسروں کو لعنت ملامت کرنا، کوسنے دینا، تانے دینا، یہ سب چیزیں ہیں جس کی وجہ سے خواتین اس میں انوالو ہوتی ہیں ایسے کاموں میں، تو ان کو اس سے منع کیا جا رہا ہے۔ شوہر کی ناشکری کیسے ہو سکتی ہے؟ یہاں رسول اللہ نے کیا فرمایا کہ شوہر عمر بھر ان کے ساتھ احسان کرتا ہے، لیکن ذرا سی کوئی ایک چیز کی کمی بیشی ہو گئی تو بیوی کیا کہتی کہ آپ سے تو مجھے کبھی کوئی سکھ ہی نہیں ملا، ہے نا، یہ جملہ ہوتا ہے نا۔ تو کیا کہا جا رہا ہے کہ ناشکری نہیں کرنی چاہیے شوہر کی، بلکہ شکر گزاری کریں۔ اور ویسے بھی آپ خود مجھے بتائیے کہ شوہر سے بڑھ کر کوئی بیوی کا خیال رکھنے والا ہو سکتا ہے؟ بھلا آپ بتائیے، یعنی جتنا بے دردی سے اور بے لوس ہو کر وہ بیویوں کی ذات پر خرچ کرتے ہیں شوہر، ایون میں تو کہتی ہوں ماں باپ بھی نہیں کرتے ہوں گے اتنا، وہ شادی سے پہلے کرتے ہیں بھلے ہی والدین، لیکن کیا ہم شادی سے پہلے اتنے ہی کپڑے خریدتی ہیں جتنی شادی کے بعد خریدتی ہیں؟ آپ بتائیے، یا شادی سے پہلے ہم اتنی ساری چیزیں لیتی ہیں اپنے ذات کے لیے جتنا شوہر کے مال پر لیتی ہیں؟ اور شوہر، اللہ تعالیٰ نے کیوں ان کو قوام بنائے کہ للرجال قوامون علی النساء بما فضل اللہ، کیوں فضل کیا اللہ تعالیٰ نے، کیوں ان کو ہم پر تفضیل دی، کیوں فضیلت دی؟ کہ وہ اپنا مال خرچ کرتے ہیں، تو جس بے جگری سے اور جس طرح بے لوس ہو کر شوہر یا مردوں کو اللہ تعالیٰ نے مال خرچ کرنے کی عادت دی ہے یا ان کی فطرت میں یہ بات رکھ دی ہے، ویسے عورتیں نہیں کر سکتی، اور واقعی میں نہیں کر سکتی. آپ کبھی جائیے اگر آپ کے پاس اپنی خود کی سیلری ہے اور خریدیے ویسا ہی جیسے شوہر کے لیے شوہر کے ساتھ جا کر آپ خریدتی ہیں. اب دیکھیں آپ تو بس جاتی ہیں نا گروسری جو بھی شاپ میں, ٹرالی میں ڈالتے جا رہے ہیں ڈالتے جا رہے ہیں ڈالتے جا رہے ہیں اور بل شوہر صاحب پے کر رہے ہیں. کبھی موقع ملا کہ ہسبینڈ کبھی انڈیا یا پاکستان گئے ہوں اور آپ نے اکیلے شاپنگ کی ہو تو کتنا دیکھ کر سوچ سمجھ کر لیتے ہیں, ارے اللہ اتنے پیسے لگ گئے, اتنا بل بن گیا, نہیں یہ بھی نکال لو اس میں سے, یہ بھی واپس نکالو, یہ بھی واپس نکالو, بہت بل ہو گیا. نہیں ہم خود سے خرچ کر ہی نہیں سکتے کیونکہ وہ ہے ہی نہیں ہمارے اندر جذبہ. تو پھر شوہر کی شکر گزاری ہم پر لازم آتی ہے نہیں آتی ہے؟ آپ خدیجہ رضی اللہ عنہ کے بارے میں سوچیں, ہم نے کتاب الوحی میں پہلے پڑھا کہ کیسی بیوی تھیں وہ, سبحان اللہ کیسی بیوی تھیں وہ, اور خود عائشہ رضی اللہ عنہ بھی وہ بھی کیسی بیوی تھیں شوہر کی. تو لیکن آج تو ہم دیکھتے ہیں کہ اسی لیے کہا گیا نا بدترین اس کو وہ چیز کہا گیا ہے, یعنی کیا کہیں گے اس کو, شوہر کی ناشکری, غیبت جو ہوتی ہے شوہر کی, کہ شوہر اگر سن لے آپ کسی سے شکایتیں کر رہی ہیں تو آپ سوچیں کہ کیا گزرے گی شوہر پر جس نے آپ کی خاطر گھر بنایا, آپ کے لیے گاڑی ہے سب کچھ ہے گھر میں, کیا فیسلٹیز نہیں ہوتی ہے, تو پھر کیا آپ کا فرض نہیں بنتا کہ اس کے لیے کچھ کریں, کچھ خدمت کریں اور خیال رکھیں ان کا. ایک چھوٹی سی کہانی میں ہمیشہ یہ حدیث کی تشریح میں لیتی ہوں, آپ لوگوں کو بھی شیئر کروں گی اور آپ لوگوں نے ضرور سن رکھی ہوگی جو ہمارے پرانے اسٹوڈنٹ ہیں. اب بہت اچھی ایک چھوٹی سی کہانی کسی اخبار میں پتہ نہیں کہاں پڑھنے کو ملی تھی کہ وائف اپنے ہسبینڈ سے کہتی کہ آپ کے فلاں فلاں دوست ہیں جن کی اسکول ہے مجھے وہاں جاب لگا دیجیے, میں بہت فری ہوں گھر میں, میں ٹیچنگ کرنا چاہتی ہوں, بچے بڑے ہو گئے ہیں وہ اسکول چلے جاتے ہیں, میں گھر میں اکیلی ہوتی ہوں. تو چلو شوہر کی پہچان سے یہ جاب مل گئی اور اب اتنا انتظار تھا بیوی کو کہ پہلے سیلری کب آئے گی کب آئے گی کب آئے گی. اس کے بعد سیلری ملنے سے ایک دو دن پہلے وہ لوگ کہیں باہر گھومنے جاتے ہیں تو شاپ میں دیکھتے ہیں تو بہت ہی شاندار شو اور کوئی کوٹ پینٹ نظر آتا ہے تو بہت مہنگا ہوتا ہے. تو شوہر کہتے کہ نہیں مجھے نہیں چاہیے یہ اور ابھی تو ویسے بھی سیلری ہوئی نہیں ہے. پھر آگے جاتے ہیں اگلی دکان میں تو کوئی لیڈیز کا سوٹ بہت شاندار نظر آتا ہے لیکن بہت مہنگا ہوتا ہے. تو بیوی دل میں سوچتی کہ اچھا جیسے ہی سیلری ملے گی میں لے لوں گی اور شوہر کے لیے بھی وہ کوٹ پینٹ میں لے آؤں گی, وہ شوز لے آؤں گی مہنگے برانڈ والے. اب اگلی دکان میں جاتے ہیں تو کوئی بہت اچھا اسکول کا بیگ نظر آتا ہے بہت مہنگا والا, تو بچے کہتے ہیں وہ بیگ کے لیے, تو بیوی دل میں خود ہی اندازہ یعنی امیجن کر لیتی کہ میں بچے کو بیگ بھی دلا دوں گی. بہرحال اب جب جس دن سیلری ملتی ہے بیوی جاتی ہے شاپ پر, اب لینا چاہتی ہے شوہر کے لیے وہ شوز یا کوٹ پینٹ, تو کہتی کہ اچھا اتنا مہنگا, تو ایک ہی چیز اتنی مہنگی آ گئی تو کیا بچے گا, نہیں لیتی ہے. پھر اپنا ڈریس لینے کے لیے جاتی ہے پھر کہتی کہ سوچتی ہے کہ اچھا اتنا مہنگا میں اپنی اکیلے کا ہی ڈریس خرید لوں تو باقی کی چیزیں نہیں آئے گی اس میں یا بہت پیسے خرچ ہو جائیں گے, پھر نہیں خریدتی اور آگے بڑھ جاتی ہے. پھر بچے کا بیگ لینے کی بات آتی ہے تو بیگ لیتی ہے تو کہتی کہ اتنا مہنگا صرف ایک اسکول کا بیگ, بالکل بھی نہیں, اور پورے پیسے لے کر واپس گھر آ جاتی ہے. اور اسی دن ہسبینڈ کی بھی سیلری ہوتی ہے تو ہسبینڈ اپنے لیے کچھ نہیں لیکن بیوی کا وہ ڈریس جو پسند آیا تھا, بچے کے لیے وہ بیگ اور جو بھی بچوں نے فرمائش کی تھی وہ ساری چیزیں شوہر رات میں گھر آتے ہوئے لیتے آتے ہیں. تو آپ بتائیے کہ کس کے اندر جذبہ رکھا ہے اللہ تعالیٰ نے مال خرچ کرنے کا, اور ہمارا دل کتنا چھوٹا سا ہے خرچ کرنے کے بارے میں, اپنے لیے بھی ہم نہیں خرید پائیں گے. لیکن آپ دیکھیں ہسبینڈ کیسے ہوتے ہیں, آپ خود اپنے والد کو دیکھیے, اور ہم دیکھتے آئے ہمیشہ سے اپنے دادا والد چچا ماموں کو سب کو کہ وہ اپنی ذات پر ایک پیسہ خرچ نہیں کرتے, چپل تک تو نہیں خریدتے, ان کی چپل اتنی خراب ہو جائے گی جوتا اتنا خراب ہو جائے گا, تو جب تک بیوی نہیں کہے گی یعنی بچے نہیں کہیں گے کہ ابو یا جو بھی ہے آپ خود خریدیں, تو خود سے نہیں خریدیں گے مرد حضرات, اللہ یہ کہ چند لوگ ہوں گے ایسے جو اپنی ذات پر بہت خرچ کرتے ہیں, لیکن اطراف میں آپ کو 90% لوگ ایسے ہی نظر آئیں گے, اپنے رشتہ داروں میں خود دیکھ لیجیے کہ وہ لوگ اپنی یعنی اپنی ذات پر کچھ خرچ ہی نہیں کرنا چاہتے. اور ویسے بھی جینٹس کا لباس کتنے میں آ جاتا ہے, پینٹ شرٹ خرید لیا یا زیادہ سے زیادہ کوٹ پینٹ خرید لیا, اور وہ لوگ سال بھر میں ایک یا دو ڈریس بناتے ہوں گے, اور ہم دیکھیں کتنے بناتے ہیں ڈریس, اور ہمارا ایک ایک ڈریس کتنا مہنگا ہوتا ہے. اب تو شاپنگ کرنے ہی نہیں جانا دل چاہتا, اتنے مہنگے کپڑے ہیں کہ قیمت سن کر ہوش ہی اڑ جاتے ہیں. شاید وہ پرانی عادت ہی رہ گئی ہے کہ پہلے بہت کم میں کپڑے ملتے تھے, اب جو دیکھو تو لگتا ہے ہوش ٹھکانے آ رہے ہیں کہ ایک پوری شادی کے کپڑے جس میں آ سکتے تھے اب وہ صرف ایک پرسن کے کپڑے ایک دفعہ کے لیے آ رہے ہیں, اتنی مہنگائی ہو گئی. تو کون اپنے لیے خریدتا ہے, کماتا کون ہے ہمارے لیے دھوپ پر سردی میں, کتنے ابھی دیکھیں صبح جب بچوں کو چھٹیاں ہوتی ہیں تو ہسبینڈ اٹھنے بھی نہیں دیتے بیویوں کو کہ آپ سوئے رہیں, کوئی بات نہیں میں ناشتہ کر کے چلا جاؤں گا کیونکہ بچوں کے لیے اٹھنا نہیں ہے. اور چاہے گرمی ہو ہم تو گھر میں آرام کرتے ہیں, ज़रा एक दिन दोपहर में धूप में निकल कर देखिए और जाकर देखिए कितनी तेज़ धूप है। इवन अगर आप एयर कंडीशन कार में भी बैठकर जा रहे हैं तो भी वो धूप आप महसूस करेंगे। तो सर्दी और गर्मी में कौन आपके लिए कमा कर लाता है और कौन आप पर बेलौस खर्च करता है। तो ये कितना खूबसूरत रिश्ता है जो अल्लाह ताला ने बनाया है, जो आसमानों पर बनाया है अल्लाह ताला ने। तो छोटी छोटी बातों के लिए शौहर को परेशान ना करें, छोटी छोटी बातों पर शौहर की दिल आज़ारी ना करें। कभी कभी अगर वो गुस्से में हों भी, क्योंकि बाहर से आए ना, हज़ार लोगों से मिलकर आते हैं, ऑफिस जॉब का प्रेशर होता है, बिज़नेस का प्रेशर होता है, धूप होती है, गर्मी सर्दी होती है, कभी कभी परेशान हो जाते हैं। हो सकता कभी ज़ोर से कह दें, लेकिन फ़ौरन ठीक भी तो हो जाते हैं, तो कोई मसला नहीं। तो बीवी को चाहिए कि वो शुक्रगुजारी से काम ले। आपको मालूम होगा ना कि हदीस में क्या आता है कि अगर किसी को हुक्म दिया जाता अल्लाह के अलावा सजदा करने का तो किसको हुक्म दिया जाता, किसको? बीवी को, कि वो शौहर के लिए सजदा करे, है ना। और एक मिश्कात की हदीस मिलती है, उसकी ऑथेंटिसिटी वैसी नहीं है, लेकिन सिर्फ एक बात रखने के लिए कि अगर शौहर का जिस्म ज़ख्मी हो और बीवी अपनी ज़ुबान से भी उसके ज़ख्म को साफ़ करे, ठीक करे, तो भी उसका हक अदा नहीं कर सकते। और वाकई में कि ये रिश्ता ही अल्लाह ताला ने ऐसा बनाया है। और फिर आप देखें कि जो ज़हनी सुकून है शोहर और बीवी को एक दूसरे के लिए, एक दूसरे के साथ, वो कहीं और नहीं मिल सकता। बाज़ वक़्त कुछ बातें ऐसी होती हैं दिल की जो आप अपने वालदेन से भी नहीं कह सकते और नहीं कह पाते हैं वालदेन से, लेकिन आप शोहर से डिस्कस करते हैं या शोहर बीवी से डिस्कस करते हैं। तो सुभान अल्लाह, एक कैसा रिश्ता है। तो यहाँ पर इस हदीस में हमको ये बात समझने की कि अगर हम अपने ईमान बढ़ाना चाहते हैं और अपने ईमान के लेवल को घटाने से बचना चाहते हैं, तो फिर हमको शौहर की नाफरमानी नहीं करनी होगी। और वो क्या है? नाशुक्री। कि अगर हस्बैंड की तरफ से कोई एक हाथ चीज़ में कमी बेशी हो जाए तो दरगुजर से काम लीजिए, कोई नो प्रॉब्लम, कोई मसला नहीं, क्योंकि उन्होंने तो हमारे लिए बहुत कुछ किया है। तो आप लोग ख़ुद, ये आपका ख़ुद का पर्सनल होमवर्क है, आप ख़ुद अपना ख़ुद का जायज़ा लें और ख़ुद ही किसी बुक पर आप लिख कर देखें कि मैं कहाँ कहाँ शौहर की नाशुक्री करती हूँ और कहाँ कहाँ मेरे से नाफरमानी होती है। लेकिन हुक्म नहीं है ना, आप देखें कोई भी किस्म का सजदा आप किसी को भी जायज़ नहीं है, यानी शरीयत मोहम्मदी में किसी भी किस्म का सजदा किसी इंसान के लिए जायज़ नहीं, ना सजदा ताज़ीमी ना कोई और सजदा। ये तो शरीयत यूसुफी में था कि वहाँ ताज़ीम का सजदा जायज़ था, लेकिन हमारे लिए जायज़ नहीं है। और यहाँ पर असल में अहमियत बताने के लिए, शौहर की अहमियत बताने के लिए बात कही गई है कि अगर किसी को हुक्म होता सजदे के लिए तो वो शौहर के लिए होता, लेकिन नहीं दिया गया हुक्म, नहीं ये बात की इजाज़त दी गई कि वो शौहर को भी सजदा नहीं कर सकती औरत, क्योंकि सिर्फ अल्लाह के लिए सजदा काफ़ी है। तो बहरहाल यहाँ वो कुफ्र मुराद नहीं जो हमेशा के लिए जहन्नम में दाखिल कर दे, लेकिन यहाँ पर छोटा कुफ्र मुराद है जो कि ईमान के मुनाफी है और ईमान के लेवल को घटा देता है, लिहाजा हमको उसको अवॉइड करना चाहिए। फिर गुनाह जाहिलियत के काम हैं, अगली हदीस देखिए। और गुनाह करने वाला गुनाह से काफिर नहीं होता मगर शिर्क से, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अबू ज़र से फरमाया था तो ऐसा आदमी है जिसमें जाहिलियत की बू आती है, यानी उस बुराई के बावजूद आपने उन्हें काफिर नहीं कहा था। क्योंकि अबू ज़र ने दरअसल कहा जाता है, इसका बैकग्राउंड है कि अबू ज़र ने बिलाल रदी अल्लाह अन्हु को कुछ बुरा भला कह दिया था। और फिर अल्लाह ताला ने सूरह नसा में फरमाया, बेशक अल्लाह शिर्क को नहीं बख्शेगा और उसके अलावा जिस गुनाह को चाहे वो बख्श दे। सूरह हुजरात में अल्लाह ताला ने फरमाया, और अगर ईमान वालों के दो गुरोह आपस में लड़ पड़े तो उनमें सुलह करा दो। इस आयत में अल्लाह ताला ने उस गुनाह कबीरा यानी कत्ल व गारत के बावजूद उन लड़ने वालों को मोमिन ही कहा है कि अहले ईमान वाले दो गुरोह लड़ पड़े तो हमसे बयान किया अब्दुर्रहमान बिन मुबारक ने, कहा हमसे बयान किया हम्माद बिन ज़ैद ने, और कहा हमसे बयान किया अबू अय्यूब और यूनुस ने। उन्होंने हसन से, उन्होंने अहनफ बिन कैस से कहा कि मैं उस शख्स यानी हजरत अली की मदद करने को चला, रास्ते में मुझको अबू बकरा मिले। अबू बकरा ये एक नौजवान सहाबी थे और ये इन्होंने बहुत बहुत बाद में इस्लाम कबूल किया था, रसूलुल्लाह के आखिरी ज़माने में। पूछा कहाँ जाते हो? मैंने कहा उस शख्स यानी अली रदियल्लाहु अन्हु की मदद करने को जाता हूँ। अबू बकरा ने कहा अपने घर को लौट जाओ, मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना है आप फरमाते थे जब दो मुसलमान अपनी अपनी तलवारें लेकर भिड़ जाएं तो कातिल और मक्तूल दोनों दोज़खी हैं। मैंने अर्ज़ किया या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कातिल तो खैर ज़रूर दोज़खी होना चाहिए, मक्तूल क्यों? फरमाया वो भी अपने साथी को मार डालने की हिर्स रखता था, यानी मौका पाता तो वो भी ज़रूर उसे कत्ल कर देता, यानी उसका दिल का वो इरादा था जिसकी बिना पर वो दोज़खी हुआ। تو اس بات اس حدیث سے دراصل معتزلہ اور خوارج کا رد ہوتا ہے جو کبیرہ گناہ کے مرتکب کو کافر قرار دیتے ہیں. وہ کہتے ہیں کہ جس نے کبیرہ گناہ کر لیا وہ کافر ہو گیا, تو یہ بات بالکل غلط ہے. اور احنف بن قیس دراصل جنگ جمل میں علی رضی اللہ عنہ کی طرف جانا چاہ رہے تھے, جب ابو بکرہ نے ان کو یہ حدیث سنائی تو وہ واپس لوٹ گئے. اور حافظ ابن حجر کہتے ہیں کہ ابو بکرہ نے اس حدیث کو مطلق رکھا, حالانکہ حدیث کا مطلب یہ ہے کہ جب بلا وجہ شرعی دو مسلمان نہ حق لڑیں, اور حق پر لڑنے کی قرآن میں خود اجازت ہے, جیسے کہ فعین بغت احداہما علی الاخرى سے ظاہر ہے. تو یہاں پر احنف رضی اللہ عنہ نے ابو بکرہ کی رائے پر عمل نہیں کیا. اس سے معلوم ہے کہ حدیث کو پیش کرتے وقت اس کا موقع محل بھی ضرور مد نظر رکھنا چاہیے. یعنی ایکچولی اگر دو گروہ لڑ رہے ہوں اور ایک حق پر ہو اور دوسرا نا حق پر ہو, تو حق والے کا ساتھ دینا چاہیے, یہ بات ہے. اور یہاں تو بہرحال کوئی تھا ہی نہیں نا, کوئی معاملہ یہاں پر تو یہ جنگ ہوئی نہیں تھی جنگ جمل. ایکچولی تو منافقوں کی ٹولوں نے بیچ سے جو فتنہ پیدا کیا تھا, اور اچانک رات میں یہ غلط فہمی کی بنا پر یہ اچانک بھڑک گئی, ورنہ جنگ نہیں تھی یہ. تو بہرحال اس حدیث سے یہ ثابت ہوا کہ گناہ کبیرہ کرنے والا بھی کافر نہیں ہوتا, اگر وہ توبہ کر لیتا ہے تو اس سے وہ گناہ معاف ہو سکتا ہے. صرف شرک کو اللہ تعالیٰ معاف نہیں کرے گا اگر وہ انسان پلٹ کر نہیں آتا واپس, تو توبہ نہ کر لے, باقی سارے گناہ معاف ہو سکتے ہیں. ہم سے سلیمان بن حرب نے بیان کیا, ہم سے شعبہ نے, اور انہوں نے اسے واصل احدب سے, انہوں نے معرور سے, اور کہا ہمیں ابو ذر سے ربضہ میں ملا. ربضہ کا ایک مقام تھا جہاں ابو ذر رہنے چلے گئے تھے, آخر میں بالکل جنگل تھا وہاں رہنے چلے گئے تھے. وہ ایک جوڑا پہنے ہوئے تھے, ان کا غلام بھی جوڑا پہنے ہوئے تھا, یعنی ڈریس. میں نے اس کا سبب دریافت کیا تو کہنے لگے کہ میں نے ایک شخص یعنی غلام کو برا بھلا کہا تھا, اور اس کی ماں کی غیرت دلائی, یعنی تھوڑی سی ایک طرح سے گالی دے دی تھی. تو رسول اکرم نے مجھے یہ معلوم کر کے مجھ سے فرمایا, اے ابو ذر, تو نے اسے ماں کے نام سے غیرت دلائی ہے, بے شک تجھ میں ابھی کچھ زمانے جاہلیت کا اثر باقی ہے. یاد رکھو, ماں تحت لوگ تمہارے بھائی ہیں, اللہ نے اپنی کسی مصلحت کی بنا پر انہیں تمہارے قبضے میں دے رکھا ہے. تو جس کے ماں تحت اس کا کوئی بھائی ہو تو اس کو بھی وہی کھلائے جو آپ کھاتا ہے, اور اس کو وہی کپڑا پہنائے جو آپ پہنتا ہے, اور ان کو اتنے کام کی تکلیف نہ دو کہ ان کے لیے مشکل ہو جائے, اور اگر کوئی سخت کام ڈالو تو تم خود بھی ان کی مدد کرو. انہیں غلاموں کے حقوق یہاں بتائے گئے ہیں اصل میں. تو آپ دیکھیں کہ سبحان اللہ, اسلام کتنا بہترین ہمارا دین ہے. تو اس سے پتہ چلے کہ گالی دینے سے, گالی دینا جاہلیت کے کاموں میں سے ہے, لیکن یہ نہیں کہ اس کا مطلب انسان بالکل کافر ہو جائے گا, کیونکہ زمانۂ جاہلیت کفر کا زمانہ کہلاتا ہے. تو ابو ذر غفاری بہت قدیم الاسلام ہے, ہم سب جانتے ہیں, بہت اسپیشل صحابی تھے. ان کا ایک لقب تھا, کوئی بتا سکتا ہے کیا لقب تھا؟ ان کو رسول اللہ نے ایک اسپیشل لقب دیا تھا, ماشاء اللہ بارک اللہ فی کی, جسے عیسیٰ علیہ السلام کا زہد دیکھنا ہو وہ ابو ذر غفاری کو دیکھ لے. سبحان اللہ, بہت ہی دنیا سے ترک تعلق انہوں نے کر لیا تھا, تھوڑا سا ریجڈیٹی ان کے اندر آ گئی تھی دنیا سے, اور بالکل دنیا سے الگ تھلگ ہٹ کر رہتے تھے. اور پیسے جمع کرنا, جوڑنا یا سامان گھر میں جمع رکھنا ان کو بالکل پسند نہیں تھا, اس لیے ان کے گھر میں آخر میں صرف ایک چمٹا, ایک توا اور ایک پلیٹ, بس ایسی چیزیں تھیں, یعنی کچھ ایکسٹرا سامان نہیں تھا, ایک چارپائی تھی بان کی بس. اور وہ شہر سے دور نکل گئے تھے فتنوں کے زمانے میں, عثمان رضی اللہ عنہ کے دور خلافت میں. تو جن کو انہوں نے ماں پر یعنی برا بھلا کہا تھا, خیر دلائی تھی, حالانکہ یہ بہت بڑے زاہد اور عابد تھے, ربضہ کے مقام پر چلے گئے تھے. اور جس شخص کو انہوں نے آر دلائی تھی, یعنی وہ ماں کے اوپر جو انہوں نے کہا تھا, وہ بلال رضی اللہ عنہ تھے, اور انہوں نے ان کی والدہ کو سیاہ فام ہونے کا طعنہ دیا تھا, یعنی او کالی ماں کے بیٹے ایسا کہا تھا, یعنی تمہاری ماں بلیک تھی ایسا کہا تھا. لیکن رسول اکرم نے یہ بات بالکل پسند نہیں کی, اور کہا کہ ابو ذر, ابھی تم میں جاہلیت کا فخر باقی رہ گیا. یہ سن کر ابو ذر اپنے رخسار کو یعنی زمین پر لٹا دیا, رخسار کے بل زمین پر لیٹ گیا, اور کہنے لگے جب تک بلال میرے رخسار پر یعنی اپنے میرے گال پر اپنا پاؤں نہ رکھے میں نہیں اٹھوں گا. تو یعنی اتنا ان کو یعنی ان کو بہت تکلیف ہوئی تھی. تب یہاں پر رسول اکرم نے ان کو یہ تو کہا کہ تم جاہلیت میں ہو ابھی بھی, لیکن یہ نہیں کہا کہ تم ایمان سے خارج ہو گئے ہو. تو یہ بات ثابت ہوئی کہ گناہ بڑی یا چھوٹی, گناہ بڑا یا چھوٹا ہو سکتا ہے, یعنی معصیت چھوٹی یا بڑی ہو سکتی ہے, لیکن اس کی وجہ سے ایک انسان, ایک مسلمان کافر نہیں ہو جاتا. تو یہاں پر بھی معتزلہ اور خوارج کا یعنی رد ہے, ریجیکشن ہے, کہ اگر کوئی شخص غلطی سے گناہ کر بیٹھے اور उस पर बाद में शर्मिंदा हो तो यानी वो कोई काफिर नहीं होता। हाँ, हुदूद इलाही का तोड़ना जाहिर सी बात अल्लाह को नाराज़ करने के बराबर है, और जो लोग अल्लाह की हुदूद को तोड़ते हैं तो वो जालिम भी है, क्योंकि शैतान जिसने अल्लाह की नाफरमानी की उस पर ज़िद और हठधर्मी करने लगा तो अल्लाह ने उसकी वजह से उसको मरदूद करार दिया। तो बस ऐसे गुनाहगारों की बात यहाँ की गई है कि जो गुनाह पर बार बार इसरार नहीं करते और गुनाहों पर ढीठ नहीं होते, या बेजा उसकी यानी एक्सप्लेनेशन नहीं देते कि हमसे गुनाह हो गया तो उसके जवाजात नहीं पेश करते, बल्कि उस पर अल्लाह ताला से माफ़ी मांगते हैं, तो ऐसे लोगों के लिए यानी ऐसे लोग फिर वो काफिर नहीं बन जाते बल्कि वो मुसलमान ही रहते हैं। जी, जानबूझकर अगर कोई गुनाह करता है और फिर उसके ऊपर ढिटाई से उस पर वो फ़ख्र भी करते, कहते कि चलो खूब गुनाह करो बाद में एक हज कर लेंगे, या खूब गुनाह करो आखिर वक्त में तौबा कर लेंगे, ये तो फिर क्या हुआ, ये तो फिर शैतान का काम हो गया। तो यहाँ पर फिर मुतज़िला का रद्द है और ख़वारिज का भी रद्द है। फिर बाब ज़ुल्मुन दूना ज़ुल्मिन, 32 हदीस, इस बयान में कि बाज़ ज़ुल्म बाज़ से अदना है। हमारे सामने अबुल वलीद ने बयान किया, उन्होंने कहा कि हमसे शोबा ने, और दूसरी एक और सनद है कि बिशर ने बयान किया, उनसे मोहम्मद ने, उनसे शोबा से, उन्होंने सुलेमान से, उन्होंने अलकमा से, उन्होंने अब्दुल्ला बिन मसूद रदियल्लाहु से। जब सूरह अनआम की ये आयत उतरी कि अल्लज़ीन आमनू वलम यलबिसू ईमानहुम बिज़ुल्मिन, जो लोग ईमान लाए और उन्होंने अपने ईमान में गुनाहों की आमेज़िश नहीं की, तो आप सल्लल्लाहु अलैहि वसल्लम के असहाब ने कहा, या रसूलुल्लाह, ये तो बहुत ही मुश्किल है, हमें कौन है ऐसे जिसने गुनाह नहीं किया। तब अल्लाह ताला ने सूरह लुक़मान की आयत उतारी कि बेशक इन शिर्क लज़ुल्मुन अज़ीम, कि बेशक शिर्क सबसे बड़ा जुल्म है। तब सहाबा इस बात से डर गए थे कि जिन लोगों ने अपने ईमान के साथ जुल्म को ना मिलाया हो, तो साहबा ने कहा कि या रसूल, हमें से तो हर एक ने जुल्म किया है, यानी कहीं ना कहीं जुल्म हो ही जाता है, हमसे कुछ गलती हो ही जाती है। तो यहाँ पर फिर अल्लाह ताला ने उनको वाज़े करने के लिए रसूल अकरम ने उनको बताया कि यहाँ जुल्म से मुराद दरअसल वो नॉर दूसरा वाला जुल्म नहीं, बल्कि यहाँ पर जुल्म से मुराद शिर्क है, क्योंकि जुल्म की डेफिनेशन क्या होती है, वैसे आप बता सकते हैं जुल्म की डेफिनेशन क्या बताई गई है? ये मालूम होना चाहिए आपको, अरबी के कुछ जो टर्म्स हैं उसकी ज़रूर आपको जो इस्तेलाही माना है या उसकी जो टर्म्स हैं जो उसकी तारीफ है वो मालूम होनी चाहिए। ठीक है, अंधेरा तो है, हकदार को उसका हक ना देना, हक से हटाना, किसी को उसका हक ना देना, जी बिल्कुल ये सारे जवाब दुरुस्त हैं आपके, सही है, लेकिन इसके लिए स्पेशल अरबी में टर्म है कि वदा शयू गैर महल्ली ही, जो तालिबुल कुरान के भी उनको याद होना चाहिए था ये जुमला, वदा शयू वाव दुआद आइन वदा अशयू, किसी चीज़ को, गैर महल्ली ही, कि किसी चीज़ को उठा कर उसकी जगह से कहीं और रख देना, यानी जिसकी जो जगह नहीं है उसको वहाँ रख देना। ठीक है, तो शिर्क क्यों जुल्म है? क्योंकि जो अल्लाह ताला की जगह थी, जो अल्लाह ताला के लिए एहतराम होना चाहिए था, जो इबादत होनी चाहिए थी, आप वहाँ से अल्लाह को हटाकर किसी इंसान को वहाँ रख देते हैं, किसी कब्र पर, कब्र में जाने वाले को वहाँ रख देते हैं, किसी कोई भी इंसान को रखते हैं, तो आपने क्या किया, जुल्म किया आपने एक तरह से, कि जो अल्लाह का दर्जा था वो अल्लाह को देने के बजाय आपने किसी और को उसमें शरीक ठहरा दिया, ये जुल्म है। अब बेडरूम सेट कहाँ होता है रखा, आप बताइए, जो फर्नीचर होता है जिसमें बेड होता है वो कहाँ रखा होता है, किस कमरे में रखते हैं हम उसको? बेडरूम में रखते हैं ना, ठीक है। अगर आप कोई बेडरूम से उठाकर कहे कि नहीं भाई मुझे तो किचन में अच्छा लगता है बेड, मैं आराम से वहीं सोऊंगी और वहीं खाना बनाऊंगी, तो कोई बेड को उठाकर किचन में रख दे तो ये क्या किया, एक तरह से जुल्म किया उसने, कि चीज़ जगह कहीं और थी उसकी वो चीज़ रखने की, आपने उसको उठाकर कहीं और रख दिया, तो ये जुल्म हुआ। ठीक है, तो बाज़ जुल्म गुनाह होते हैं, तो सहाबा डर गए थे कि हमसे तो बहुत ज़्यादा जुल्म होते हैं ऐसे दिन रात में गलती से जाने अनजाने में, तो फिर अल्लाह के रसूल ने फरमाया कि शिर्क यहाँ मुराद है, तो यहाँ पर मालूम हुआ कि जो मौहिद होगा उसे ज़रूर अमन मिलेगा, ख्वाह वो कितना ही गुनाहगार क्यों ना हो। लेकिन इसका ये मतलब नहीं कि इंसान जानबूझकर गुनाह करे, और ये भी ना समझे कि गुनाह करने से उसको अजाब ना होगा, अजाब होगा, लेकिन एक वक्त मुकर्रर तक उसको अजाब देकर, जितनी उसकी सज़ा थी उतनी सज़ा देकर उसको बाद में फिर जहन्नम से निकाल लिया जाएगा। क्योंकि जो मिर्जिया फ़िरका है वो क्या कहते हैं कि गुनाहों पर बिल्कुल भी अजाब ना होगा, वो कहते हैं कि जब आपने एक बार कलमा ज़ुबान से पढ़ लिया, कलमे का इकरार कर लिया, तो अब आपको कोई चीज़ नुकसान नहीं दे सकती, तो ये भी गलत है। तो आप देखिए कि इसीलिए रसूल अकरम की जो सिफ़त थी बशीर और नज़ीर क्यों बताया गया, कि आप बशारत देने वाले भी थे और डराने वाले भी, तो ये बैलेंस होना चाहिए असल में। अगर आप बहुत ज़्यादा खुशखबरियाँ देंगे लोगों को, आप लोगों को सिर्फ ये बताएं कि अच्छा अल्लाह ताला गफूर रहीम है, रहमान है, जो चाहो करो माफ़ कर देगा, तो लोग तो बहुत ही आज़ाद हो जाएंगे। और अगर आप लोगों को बिल्कुल ही डरा देंगे, बस अल्लाह ताला माफ़ ही नहीं कर सकता, बस अब आपको पकड़ कर ही रहेगा अल्लाह ताला, तो फिर तो आपने लोगों पर जुल्म कर दिया एक तरह से, कि आप उसको उनको मायूस कर रहे हैं अल्लाह ताला की रहमत से। तो दोनों के बीच में एतदाल वाला मामला हो, ठीक है। तो जालिम का लफ्ज़ शिर्क और कुफ्र और मासी सब पर आम था, इन सब के लिए बोला जाता है, इसलिए सहाबा को मुश्किल पैदा हुई, जिस पर रसूल लुकमान वाली आयत रसूल अकरम ने उनको पढ़कर बताई कि जुल्म से मुराद शिर्क है असल में। तो ये भी पता चलता है कि एक गुनाह दूसरे गुनाह से जुड़े होते हैं, जब इंसान एक गुनाह करते हैं तो बाद में फिर दूसरे गुनाह के लिए खुद ब खुद रास्ते खुलते चले जाते हैं, लिहाजा इंसान को चाहिए कि फ़ौरन पलट आए, तौबा करे और अल्लाह ताला से माफ़ी मांगे। जी, तो इससे फिर क्या पता चला कि जो जुल्म होगा और उसमें स्पेशली शिर्क, वो नाकाबिले माफ़ी है, लेकिन जो उससे छोटे मोटे गुनाह हो सकते हैं वो उससे ईमान घटेगा तो सही, लेकिन ये नहीं कि इंसान हमेशा के लिए जहन्नम में चला जाएगा। तौबा करके अगर इंसान अपने आप को पलटा लाता है, वापस रुजू कर लेता है अपने गुनाह से, तौबा कर लेता है, तो फिर वो उससे फारिग हो जाएगा। मुनाफिक की निशानियों के बयान में हमसे सुलेमान अबू रबी ने बयान किया, उनसे इस्माइल बिन जाफर ने, उनसे नाफ़ी बिन अबी आमिर अबू सुहेल ने, वो अपने बाप से हज़रत अबू हुरैरा से रिवायत करते कि, और वो रसूल अकरम से नकल करते हैं कि आपने फरमाया मुनाफिक की अलामतें तीन हैं, जब बात करे तो झूठ बोले, जब वादा करे तो उसके खिलाफ करे, और जब उसको अमीन बनाया जाए तो खयानत करे। और एक इसमें चार निशानियाँ बताई गई हैं कि जब झगड़ा करे तो गाली गलौज पर उतर आए। तो बहरहाल ये मुनाफिक के निशानियाँ बताई गई हैं, इस पर डिस्कशन हम लोग इंशाल्लाह अगले हफ्ते करेंगे, ट्यूसडे ही हमारी क्लास होगी। आज के लिए इतना ही काफ़ी है, क्योंकि आज तीन क्लासेस कंटिन्यूसली हो गई असल में मेरी, तो अब यहाँ ख़त्म करते हैं। बारकल्लाहु फीकुम, सॉरी आपको आपके इनकन्वीनियंस के लिए कि आपको डिस्टर्ब करना पड़ा, चेंज करना पड़ा टाइमिंग्स और दिन भी। इंशाल्लाह अल्लाह ने चाहा तो अगले हफ्ते से अल्लाह ताला हमारी मदद फरमाए और हम सही टाइम पर क्लास ले सकें अपनी। अगले हफ्ते हम 3:20 को मिलेंगे इंशाल्लाह और अपनी क्लास कंटिन्यू करेंगे। बारकल्लाहु फीकुम, जो अमली आप लोगों का होमवर्क है उसे ज़रूर अंजाम दीजिएगा, और जो ख़ुद के लिए प्रैक्टिकली अपने ख़ुद की कॉपी में लिखी कि मैं शोहर की नाशुक्री कहाँ कहाँ करती हूँ और मुझे कहाँ कहाँ अपने रवैये में तब्दीली करनी है, ठीक है। तो शोहर के शुक्रगुजार बनिए, अगर जब आज शोहर आपके ऑफिस से आए तो ज़रूर उनका शुक्रिया अदा करिए, खुश होकर उनका इस्तकबाल करिए, कुछ अच्छा लिबास पहनिए, और उनकी जो भी उनकी आपके ऊपर जो इनायतें हैं उसका एतराफ़ कीजिए कि आपने हमारे लिए ये और ये किया। देखिएगा शोहर कितने खुश होते हैं। अल्लाह ताला हमें तौफीक दे। बारकल्लाहु फीकुम, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। सुभानकल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।